आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा आज पनि तपाई सबैलाई मेरो नमस्कार अनि जय मसीह। श्रोता, म आशा गर्दछु तपाई सबै आनन्दको सलै हुनुहुन्छ र यो पवित्र धर्म शास्त्र बाइबलको अध्ययनबाट धेरै धेरै आत्मिक कुराहरू पनि सिकिरहनु भएको छ। श्रोता, आज पनि म तपाई केही श्रोताहरूलाई धन्यवाद दिन चाहन्छु जसले माया गरेर पत्र पठाउनु भएको रहेछ। तपाईहरूका सुझावहरू, तपाईहरूका प्रार्थनाहरू हामीलाई प्राप्त भयो। यसरी नै आउने दिनहरूमा पनि पत्रचार गरिरहन नभुल्नुहोला। हजुर, पवित्र धर्मशास्त्र बाइबलको अध्ययन गर्ने क्रममा अघिल्लो कार्यक्रममा हामीले लुका 2:1-7 देखिसकेका छौं, जहाँ हामीले देख्यौं कि सिजर अगस्तसले सारा रोमी साम्राज्यभरि भएका राज्यहरूबाट जनगणना आफ्नो जनसंख्या लेखाउन उर्दी गर्यो र युसुफ र मरियम पनि आफ्नो नाउँ दर्ता गर्न नासरतदेखि बेथलेम शहरमा गए, जहाँ मरियमलाई सुत्केरी व्याथा लाग्यो र पौवामा बस्ने ठाउँ नभएकोले गर्दा गोठमा गए, जहाँ मरियमले येशूलाई जन्माइन्। आज हामी अगाडि बाँकी विवरणहरू देख्नेछौ। आज हामी लुका 2:8-52 वचन अध्ययन गर्नेछौ। सबभन्दा पहिले हामी देख्छौ येशु ख्रिष्टको स्वागत। स्वर्गीय दूतहरूले उहाँको जन्म भेड़ा गोठालाहरूलाई घोषणा गरिदिन्छ र गोठालाहरू येशु भए कहाँ आउँछन्। लुका 2:8 भन्छ, त्यही इलाकामा गोठालाहरू थिए जसले चौरमा बसेर राति आफ्नो बगालको रखवाली गर्थे। धेरै मानिसहरूले प्रश्न सोध्छन्, येशु कहिले जन्म लिनुभयो त? यो उग्र ठण्डा वा जाडो यामको बीचमा हुन सक्दैन, नत्र गोठालाहरू रातमा आफ्ना भेडाहरूसँग बाहिर हुन सक्दैनन्। तर उहाँको जन्मको मिति अनादरकारी छ, जस्तो कि उहाँको मर्नुभएको दिन अनादरकारी छ। शास्त्रले भन्दैन कि उहाँ कहिले जन्मनुभयो, महत्वपूर्ण कुरा यो हो कि उहाँ जन्मनुभयो। शास्त्रले यो भन्दैन कि उहाँ कहिले क्रूसमा क्रूसीकरण हुनुभयो वा क्रूसमा टाँगिनुभयो, महत्वपूर्ण कुरा यो हो कि उहाँ हाम्रो पापहरूको निम्ति क्रूसमा मर्नुभयो। 9-11 प्रभुका एउटा स्वर्गीय दूत तिनीहरू कहाँ देखा परे र प्रभुको तेज तिनीहरूका वरिपरि चम्कियो अनि तिनीहरू साह्रै डराए। तब स्वर्गीय दूतले तिनीहरूलाई भने, नडराउ, किनभने हेर, म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु जो सबै मानिसहरूका निम्ति हुनेछ। आज दाउदको शहरमा तिमीहरूका निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ। हजुर, सानो बालक संसारमा आएको देख्नु अति नै सुन्दर आनन्दित कुरा हो, तर तपाईँको हृदय तिनी कहाँ जान्छ? तपाईँबाट तिनी कहाँ सहानुभूति जान्छ? त्यही नै तरिकामा परमेश्वर संसारमा प्रवेश गर्नुभयो। उहाँ अति नै नम्र अवस्थामा पृथ्वीमा प्रवेश गर्नुभयो। जर्ज मेकडोनाल्डले यसरी राख्छन्, तिनीहरू सबै, मतलब यहुदीहरू सबै, एक राजाको प्रतीक्षा गरिरहेका थिए। शत्रुहरूलाई मारेर तिनीहरू माथि उठ्न सकुन्, अर्थात् त्यस्तो राजाको प्रतीक्षा गरिरहेका थिए जसले शत्रुहरूलाई मारेर तिनीहरूलाई माथि उठाउन सकुन्। तर तपाई एउटा सानो बालकको रूपमा आउनुभयो, त्यसले स्त्रीलाई रुने बनायो। उहाँले आफ्नो ईश्वरत्व त्यागे र आउनु भएन, उहाँले आफ्नो महिमा त्यागेर आउनुभयो। त्यहाँ उहाँलाई स्वागत गर्न केही गोठालाहरू र केही स्वर्गीय दूतहरू भन्दा अरू धेरैजना हुनुपर्ने, सबै सृष्टि त्यहाँ हुनुपर्ने। कर उठाउनेको सट्टामा त्यो सिजर बेतलेममा येशूलाई आराधना गर्न हुनुपर्ने, प्रभु येशू ख्रिष्टले तिनलाई त्यो गर्न लगाउन बाध्य गर्न सक्नु हुने थियो, तर उहाँले त्यो गर्नु भएन। उहाँले आफ्नो ईश्वरत्वको त्याग्नु भएन, तर उहाँले आफ्नो ईश्वरत्वको परम अधिकारको छोड्नुभयो। उहाँ सानो बच्चाको रूपमा आउनुभयो अनि बाह्र पदमा भनिएको छ, तिमीहरूलाई चिन्ह चाहिँ यो हुनेछ, तिमीहरूले एउटा बालकलाई लुगाले बेरेको र डुँडमा सुताइरहेको भेटाउनेछौ। फेरि डाक्टर लुका, वैद्य लुका उहाँको मानवताको जोड़ दिइरहेका छन्। अनि उहाँ आफ्नो कृपा बढ़ाउन प्रभु हुनुहुन्छ हाम्रो आवश्यकताहरूमा। परमेश्वरले मानव जातिको बारेमा जान्नुहुन्छ, उहाँले तपाईंलाई जान्नुहुन्छ अनि उहाँले मलाई जान्नुहुन्छ। उहाँले हामीलाई बुझ्नुहुन्छ, किनभने उहाँ संसारमा हामी जस्तै मानव भएर आउनुभयो। अनि उही समयमा यसको अर्थ यो पनि हुन्छ कि हामी परमेश्वरको बारेमा केही जान्दछौं, किनभने उहाँले आफूमाथि हाम्रा मानवता चोला धारण गर्नुभयो। 13-14 पद, तब 81 ती स्वर्गीय दूतसँग स्वर्गीय सेनाको एउटा दल देखा पर्यो। परमेश्वरको स्तुति गर्दै तिनीहरूले भने, सर्वोच्चमा परमेश्वरलाई महिमा र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ तिनीहरूलाई शान्ति। पृथ्वीमा उहाँ प्रसन्न हुनुभएका मानिसहरूलाई शान्ति, अर्थात उहाँ प्रसन्न हुनुभएका मानिसहरूको बीचमा शान्ति। स्वर्गीय दूतहरूले मूर्ख कथन बनाएनन्, जस्तो कि आज धेरै मानिसहरू बनाउँछन् जुन यसरी जान्छ, आऊ हामी शान्ति 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 पाऊ। मेरो मित्रहरू, यसैया 48:22 भन्छ, दुष्टहरूलाई कहिले शान्ति हुने छैन भनी परम प्रभु भन्नुहुन्छ। हामी यस्तो दिनमा रहेका छौं जुन दुष्ट भ्रष्ट र अशान्तिले भरिएको छ। हामी दुष्ट संसारमा रहेका छौं, हामी शैतानको अधिपत्य गरेको संसारमा रहेका छौं, त्यसकारण त्यहाँ कुनै शान्ति छैन, तर त्यहाँ उहाँ प्रसन्न हुनुभएका मानिसहरूलाई शान्ति छ। यदि तपाईं पनि ख्रिष्टका आउने एकजना हुनुहुन्छ भने र उहाँलाई उद्धारकर्ताको रूपमा विश्वास गर्ने व्यक्ति हुनुहुन्छ भने तपाईँ यो परमेश्वरको शान्तिको थाहा पाउन सक्नुहुनेछ। 15-16 पद, जब स्वर्गीय दूतहरू तिनीहरूबाट विदा भएर स्वर्गमा गए, तब गोठालाहरूले आपसमा भने, आओ हामी बेतलेमसम्म जाउ र त्यहाँ घटेको त्यो घटना र परमप्रभुले हामीलाई बताउनु भएको कुरा गएर हेरौ। तिनीहरू आतुरीसँग गए र मरियम र योसेफ दुवैलाई र बालकलाई चाहिँ डोडमा सुतिरहेको भेटाए। गोठालाहरू बेतलेममा चाँडै चाँडै गरी गए, त्यहाँ तिनीहरूले मरियम, योसेफ र सानो बालक प्रभु येशूलाई भेटाए। तिनीहरू सम्भवत सबभन्दा पहिले येशूको दर्शन गर्नेवालाहरू थिए, किनकि मतीले हामीलाई भन्छ कि ज्योतिषीहरू निकै दिन पछिबाट मात्र आइपुगे। वास्तवमा जब ज्योतिषीहरूले प्रभु येशूलाई भेटाए, उहाँ घरमा बसिरहनु भएको हुनुहुन्थ्यो र सम्भवत थुप्रै दिन थुप्रै समय बितिसकेको थियो। अनि 17-20 पद, जब तिनीहरूले यो देखे, तब यस बालकको विषयमा जे कुरा तिनीहरूलाई भनिएको थियो त्यो तिनीहरूले बताइदिए। गोठालाहरूले बताएका कुरा सुन्नेहरू सबै आश्चर्यचकित भए, तर मरियमले यी सब कुरा गुन्दै मनमै राखिन्। जस्तो तिनीहरूलाई भनिएको थियो त्यस्तै सबै कुरा सुनेका र देखेका हुनाले परमेश्वरको महिमा र स्तुति गर्दै गोठालाहरू फर्के। मित्र, 19 पदमा हामी पढ्छौं, तर मरियमले यी सब कुरा गुन्दै मनमै राखिन्, जस्तो कि आमा गर्छिन्। उहाँको जीवनको खतराको कारण मरियम र युसुफ सानो बालकलाई लिएर केही समयको लागि मिश्रमा झरे र पछिबाट नासरतमा फर्की आए, जबकि उहाँ मानव परिवारमा आउनु भएकोले गर्दा र उहाँ मोसाको व्यवस्था मुनि जन्मनु भएकोले गर्दा उहाँले व्यवस्थाको पालन गर्नुभयो। हामी अगाडि देख्छौं येशूको खतना र मरियमको शुद्धिकरण। व्यवस्था अनुसार 21-22 पद, 8 दिनमा बालकको खतना हुँदा उहाँको नाउँ येशू राखियो, जुन नाउँ उहाँ गर्भमा आउन अघि स्वर्गीय दूतले दिएका थिए। मोसाको व्यवस्था अनुसार तिनीहरूको शुद्ध हुने समय पूरा भएपछि तिनीहरूले उहाँलाई परमप्रभुको सामुने समर्पण गर्न येरुसलेममा ल्याए। 40 दिनको लागि सुत्केरी स्त्रीलाई बच्चाको जन्मपछि अशुद्धको रूपमा विचार गरिन्थे मोसाको व्यवस्था अनुसार। मरियम पनि पापीको रूपमा परमप्रभुको लागि बलिदान चढ़ाउन बलि ल्याउनु परेको थियो। तिनलाई उद्धारकर्ताको आवश्यकता थियो, जस्तो कि तिनले भनेथे। 23 र 24 पद, जस्तो परमप्रभुको व्यवस्थामा लेखिएको छ, पहिलो जन्मेको हरेक जेठो चाहिँ परमप्रभुको निम्ति पवित्र कहलाइनेछ, अनि एक जोड ढुकुर वा परेवाको दुईवटा बचरा भने परमप्रभुको व्यवस्थामा भने जस्तै तिनीहरू बलिदान चढाउन आए। युसुफ र मरियम बलिदानको रूपमा दुईवटा ढुकुर वा परेवा चढाउन आए, जुनले यो सिद्ध गर्दछ कि तिनीहरू अति नै गरीब थिए, दरिद्र थिए। बलिदान मरियमको लागि थियो, बच्चा बालक येशूको लागि थिएन। जहाँसम्म हामी जान्दछौ, प्रभु येशूले आफ्नो निम्ति कहिले पनि बलिदान चढाउनु भएन। 25 देखि 28 पद, यरूशलेममा सिमोन नाउ भएका एउटा मानिस थिए। उनी इसरायलका सान्त्वनाको आशा गर्ने धर्मी र भक्तजन थिए, र पवित्र आत्मा उनीमाथि हुनुहुन्थ्यो। परमप्रभुका ख्रिष्टलाई नदेखेसम्म तिमी मर्ने छैनौ भन्ने प्रकाश उनले पवित्र आत्माबाट पाएका थिए। उनी पवित्र आत्माको प्रेरणामा मन्दिरभित्र आए, जब आफ्ना येशूको आमा बाबुले बालक येशूलाई उहाँको निम्ति व्यवस्था अनुसारको विधि गर्नलाई मन्दिरभित्र ल्याए, तब उनले उहाँलाई आफ्नो काखमा लिए र परमेश्वरलाई धन्यवाद दिए। मित्र, आत्माद्वारा सिमियोन भन्ने व्यक्ति मन्दिरमा थिए, जब प्रभु येशूलाई मूसाको व्यवस्था पूरा गर्न ल्याइएको थियो। त्यहाँ परमेश्वरले सिमियोनलाई प्रतिज्ञा गर्नुभएको थियो कि उसले परमेश्वरको उद्धारलाई देख्नेछन्। तिनले के देखे त? तिनले सानो बालक बच्चालाई देखे। उद्धार व्यक्ति हो र हामीले गर्ने केही चिज होइन। उद्धार एक व्यक्ति हो र त्यो व्यक्ति प्रभु येशू हुनुहुन्छ। अहिले यहाँ हामी अर्को सिमियोनको एकल गीत सुन्छौ, तिनी हाम्रो निम्ति गाइरहेका छन्। उद्धारकर्तालाई आफ्नो हातमा लिएर खुशी, आनन्दित, हर्षित हुँदै 29 देखि 32 पद, अब हे परमप्रभु, आफ्नो वचन अनुसार तपाईँले आफ्नो दासलाई शान्तिसँग बिदा दिनुहोस्, किनकि मेरो आँखाले तपाईँको उद्धार देखेका छन्, जो तपाईँले सबै मानिसहरूको निम्ति तयार पार्नु भएको छ, अन्य जातिहरूलाई प्रकाशको निम्ति ज्योति र तपाईँको जाति इसरायललाई महिमाको निम्ति ज्योति। हजुर, सिमियोनले परमेश्वरको प्रशंसा गर्न थाले। तिनी अब शान्तिसँग मर्न सक्ने थिए, किनभने तिनले परमेश्वरको प्रतिज्ञा गर्नुभएको उद्धार देखेका थिए, जुन उद्धार इसरायलको यहुदीहरूको लागि मात्र होइन तर सारा संसारको लागि पनि थियो। 33 देखि 35 पद, अनि उहाँका बाबु र आमा उहाँको बारेमा बोलेका कुरामा छक्क परे। सिमियोनले तिनीहरूलाई आशीर्वाद दिए र उहाँकी आमा मरियमलाई भने, हेर, यो बालक इसरायलमा धेरैको पतन र उत्थानको निम्ति र धेरैबाट विरोधमा बोलिने एउटा चिन्हको निम्ति नियुक्त गरिएको छ, ताकि धेरै हृदयका विचारहरू प्रकट होउन्, अनि तरवारले तिम्रो आफ्नै हृदय पनि छेड्नेछ। मित्र, मरियमले यो संसारमा उद्धारकर्ता ल्याउने महान मूल्य चुकाइन्। तिनले प्रभु येशूको क्रुसको मुनि उभिएर उहाँ मर्नुभएको दृश्य हेर्न भयानक दाम चुकाइन्। त्यो भयानक कुरा थियो। ख्रिष्टको मृत्युले धेरै मानिसहरूको हृदयलाई छोयो, छिया छिया पारिदियो। चित्रकार आर्टिस्टले तस्विर कोरे, गीत रचनाकारहरूले यसको बारेमा गीत रचे, लेखे, लेखकहरू र प्रचारकहरूले ती क्षणहरूलाई शब्दहरूले कोरे। उहाँको मृत्युमा सहानुभूति जनाउँदै रहने काममा खतरा हुन्छ। मित्र, ख्रिष्ट कसैको सहानुभूति पाउन मन भएन। उहाँलाई तपाईँको सहानुभूति चाहिँदैन, उहाँलाई तपाईँको विश्वास चाहिन्छ। पछिबाट लुका रचित सुसमाचारको पुस्तकमा जब प्रभु येशू क्रुसतिर चढ्न लाग्नुहुँदा केही स्त्रीहरू रुन आरम्भ गरे, सुरु गरे। येशू तिनीहरू कहाँ फर्किएर भन्नुभयो, यरूशलेमका छोरीहरू, मेरो निम्ति नरौ, तर आफ्नै निम्ति र आफ्ना सन्तानहरूको निम्ति रौ। यदि तपाईसँग येशूको निम्ति आँसु छन् भने ती आँसुहरू आफ्नो निम्ति र आफ्ना सन्तानहरूको निम्ति बचाउनुहोस्, साँच्नुहोस्, उहाँको निम्ति नरोनुहोस्, किनभने उहाँलाई तपाईँको सहानुभूति चाहिँदैन। येशू ख्रिष्ट तपाईँको विश्वासको चाहनुहुन्छ। तर जब मरियम क्रुसको मुनि उभिन् र येशू प्रभु मर्नुभएको हेरिन्, यो पूर्ण टुटेको हृदयमा तिनले हेरिन्, तिनको व्यथाको म यहाँ कल्पना र वर्णन गर्न सक्दिन। हजुर, निश्चय नै तिनको व्यथा र कष्टले तपाईँको उद्धारसँग गर्नुपर्ने कुरा केही थिएन। तिनको यो कष्ट र व्याकुलतासँग आफ्नो उद्धारको निम्ति गर्ने केही सरोकार थिएन। तिनको त्यो अघोर व्यथा र व्याकुलता मानव सम्बन्धमा थियो। तिनी उहाँको आमा थिइन्। तिनले उहाँलाई संसारमा ल्याइन्, तिनले उहाँलाई हुर्काइन् बढाइन्, उहाँ तिनको आमा थिइन्। तपाईलाई थाहा छ, जब येशूले क्रूसबाट तल हेरेर भन्नुभयो युहन्ना 19:26 पदमा, हे नारी, हेर तिम्रो छोरा, मानव सम्बन्ध नाता त्यहाँ थियो जस्तो कि कुनैसँग थिएन। तिनी उहाँको आमाको रूपमा यी सारा अघोर कष्ट र पीड़ा र व्यथाको सामना गरिरहेकी थिइन्। अनि त्यस समयमा सिमियोनको अगमबाड़ी पूरा भयो, तिनको प्राणलाई तरवारले वारपार छेडियो। अनि हामी देख्छौ फेरि त्यहाँ मन्दिरमा येशूलाई हन्नाले भेट्छिन् र तिनको हृदय अति नै खुशीले भरिन्छ र उहाँको स्तुति प्रशंसाको निम्ति अर्को एकल गीत गाउँछिन्। 36-38 पदमा भनिएको छ, आशेरको कुलमा फनुएलको छोरी हन्ना नाउकी एउटी वृद्ध अगमबाधिनी थिइन्, जो कुमारी अवस्थामा विवाह गरेर 7 वर्ष मात्र लोग्नेसँग बसेकी थिइन्। अनि विधवा रहेर तिनी 84 वर्ष पुगिएकी थिइन्। तिनले मन्दिर छोड्दै नै थिइन्, तर उपवास र प्रार्थना साथ रात दिन उपासना गर्दथिन्। अनि त्यहाँ त्यही बेला तिनले आएर परमेश्वरलाई धन्यवाद दिइन् र यरूशलेमका उद्धारको प्रतीक्षा गर्ने सबैलाई बालकको विषयमा भनिन्। सिमियोन जस्तै हन्ना पनि परमेश्वरको निकटतामा थिइन्। अहिले तिनले यरूशलेमका उद्धारको प्रतीक्षा गर्ने सबैलाई तिनले येशूको विषयमा भनिन्। यरूशलेमका यहुदीहरूमध्ये धेरैजना इसरायलको निम्ति उद्धार ल्याउन आउनुहुने मुक्तिदाता मसीहको बाटो हेरिरहेका थिए। तैपनि जब उहाँ आउनुभयो तब तिनीहरूमध्ये धेरै जसोले उहाँलाई चिनेनन्। यसपछि हामी अगाडि देख्छौ तिनीहरू यरूशलेमबाट नासरतमा फर्कन्छन्। 39-40 पद, जब तिनीहरूले परमप्रभुको व्यवस्था अनुसार सबै काम गरी सिद्ध्याए तब तिनीहरू गालिलको आफ्नै शहर नासरतमा फर्के। बालक बुद्धिले भरिपूर्ण भएर बढ्दै र बलियो हुँदै जानुभयो र परमेश्वरको अनुग्रह उहाँमाथि थियो। लुका पूर्ण सिद्ध मानिसको प्रस्तुत गरिरहेका छन्। लुकाले यस बालकलाई प्रसूति विशेषज्ञ वा डाक्टरको दृष्टिद्वारा मात्र हेर्दैनन्, तर बाल विशेषज्ञको सतर्क चनाको दृष्टिद्वारा पनि हेर्नुहुन्छ। प्रभु येशू शारीरिक रूपमा, मानसिक बौद्धिक रूपमा र आत्मिक रूपमा बढ्दै जानुभयो। परमेश्वरको आत्मा यस बालकमाथि थियो। यसपछि हामी देख्छौ जब येशू 12 वर्षको हुनुहुन्थ्यो त्यस बेला युसुफ, मरियम र येशू यरूशलेममा जान्छन्। अनि यो कुराको खालि डाक्टर लुकाले, वैद्य लुकाले मात्र रेकर्ड गर्छन्। लुकाले यो यस प्रकारले गर्छन्, तीन बाल विशेषज्ञ थिए, तिनी प्रभु येशूमा एक बच्चाको रूपमा र मानिसको रूपमा रुचि लिने व्यक्ति थिए। लुकाले येशू 12 वर्ष हुनुहुँदाको दृश्यको अगाडि ल्याउँछन्, जबकि सुसमाचारको पुस्तकमा येशूको प्रारम्भिक जीवनको बारेमा केही कुरा नभनिएकोले गर्दा कसैले उहाँको जीवनको यो खण्ड वा भागलाई मौन वर्षहरू पनि भन्दछन्। हजुर, अहिले लुकाको यो उहाँको प्रारम्भिक जीवनको विवरण हेरौ। जब येशू ख्रिष्ट 12 वर्षको हुनुहुन्थ्यो, 41-45 पद, उहाँका आमा बाबु निस्तार चाडमा प्रति वर्ष यरूशलेममा जाने गर्थे। तब येशू 12 वर्षका हुनुहुन्थ्यो, तब उहाँहरू चाडको रीति अनुसार यरूशलेममा जानुभयो। चाडको दिन सिद्धिएपछि तिनीहरू फर्कन्दा बालक येशू यरूशलेममै रहनुभयो। यो चाहिँ उहाँका आमा बाबुले थाहा पाएनन्। उहाँ यात्रीहरूको दलमा हुनुहुन्थ्यो भनी ठानेर तिनीहरू एक दिनको बाटो गए। उहाँलाई तिनीहरूले नातेदार र चिनाजानाका बीचमा खोजे, तर नभेटाउँदा तिनीहरू उहाँलाई खोज्दै फेरि यरूशलेममा फर्के। मित्र, येशू 12 वर्षको हुनुहुँदा युसुफ र मरियम सधैँ झैं निस्तार चाड मनाउन यरूशलेममा गए, र चाड मनाएपछि घरमा फर्किने क्रममा येशू आफ्नो आमा बाबुसित जानु भएन। गालिलको नासरतमा फर्कने अन्य थुप्रै यहुदीहरू पनि थिए, र त्यही ठूलो दलमा येशू अरू साथीहरूसित वा नातादारहरूसित आइरहनु भएको छ भनी युसुफ र मरियमले सोचे। भनिएको छ, तर नभेटाउँदा तिनीहरू उहाँलाई खोज्दै फेरि यरूशलेममा फर्के। 46-50 पद, 3 दिनपछि तिनीहरूले उहाँलाई मन्दिरमा शिक्षकहरूको बीचमा बसेर तिनीहरूका कुरा सुन्दै तिनीहरूलाई प्रश्न गरिरहेको भेटाए। सुन्नेहरू सबै उहाँको समझ शक्ति र उहाँको उत्तरहरूमा छक्क पर्दथे। उहाँलाई देखेर उहाँका आमा बाबु चकित भए र उहाँकी आमाले भनिन्, छोरो, तिमीले हामीलाई यो के गरेको? हेर तिम्रो बाबु र म हैरान भएर तिमीलाई खोजिरहेका थियौं। उहाँले तिनीहरूलाई भन्नुभयो, तपाईहरूले मलाई किन खोज्नु भएको? के म आफ्नो पिताको घरमा हुनु पर्छ भन्ने तपाईहरूलाई थाहा थिएन, तर उहाँले तिनीहरूलाई भन्नुभएको कुरा तिनीहरूले बुझेनन्। जब मरियम र युसुफले अन्त्यमा प्रभु येशूलाई मन्दिरमा भेटाए, उहाँ त्यस दिनका सिपालु शिक्षकहरूको बीचमा तिनीहरूको कुरा सुन्दै र तिनीहरूलाई प्रश्न गर्दै बसिरहनु भएको तिनीहरूले पाए। यो स्पष्ट छ कि उहाँले तिनीहरूलाई सोध्नु भएको प्रश्नको उत्तर तिनीहरूले दिन सकेनन् अनि तिनीहरू उहाँको समझ र जवाबमा छक्क पर्दथे। यो कुराको याद राख्नुहोस्, उहाँ खालि 12 वर्षको मात्र हुनुहुन्थ्यो। मलाई लाग्छ र स्पष्ट छ कि मरियम र युसुफ येशुदेखि यस बेला केही चिडिए, किनकि उहाँलाई खोज्दा हैरान र निराश भएका थिए। तर प्रभु येशुले आफ्ना बुबालाई र आमालाई जवाब दिनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, तपाईहरूले मलाई किन खोज्नु भएको? के म आफ्नो पिताको घरमा हुनुपर्छ भन्ने तपाईहरूलाई थाहा थिएन? यस घटनाबाट आफ्नो बाल्यावस्थामा पनि उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने येशूलाई पूरै थाहा थियो। पद 51 र 52 भनिएको छ, तब उहाँ तिनीहरूसँग नासरत जानुभयो र तिनीहरूका आज्ञाकारी भई बस्नुभयो। उहाँको आमाले यी सबै कुरा आफ्नो मनमा राखिन् अनि येशू बुद्धिमा, कदमा र परमेश्वर र मानिसहरूको अनुग्रहमा बढ्दै जानुभयो। येशू आफ्ना आमा बुबाको खटिनमा हुनुहुन्थ्यो। उहाँले तिनीहरूको आज्ञाको पालन गर्नुभयो। यो कुराको उल्लेख गर्न अति नै महत्वपूर्ण छ कि येशू परमेश्वरको पुत्र हुनुभएर पनि आफ्नो संसारिक आमा बुबाको आज्ञा पालन गर्नुभयो। मित्र, आज यो तपाईँ र मेरो निम्ति पनि सन्देश छ। प्रभुले हामी सबैलाई धेरै धेरै आशिष दिनु भएको होस्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, एपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, एपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-4703-35-679, 98-4703-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।